الحمد لله، الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا ومولانا محمد خاتم النبيين وعلى آله وأصحابه أجمعين وعلى كل من تبعهم بإحسان إلى يوم الدين. أما بعد، میرے محترم بزرگوں اور دوستو، السلام علیکم رحمۃ اللہ تعالی وبرکاتہ. سورہ تکاثر میں، الحاکم التکاثر میں آخر میں اللہ تبارک و تعالی نے فرمایا، وَلَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ، کہ اس دن یعنی میدان حشر میں تم سے سوال ہوگا اللہ تعالیٰ کی دی ہوئی نعمتوں کے بارے میں. تو میں اپنی ساری زندگی میں اللہ تبارک و تعالیٰ نے جو جو نعمتیں عطا فرمائی ان سب کے بارے میں سوال ہوگا کہ تم نے ان نعمتوں کو کس طرح خرچ کیا اور اس پر کتنا شکر ادا کیا. اسی حدیث کی تشریح سمجھنا چاہیے، اسی آیت کی تشریح سمجھنا چاہیے اس حدیث پاک کو، جس میں رسول کریم صلی اللہ علیہ وسلم نے بتایا کہ آخرت میں تم سے کیا سوال ہوگا، کن نعمتوں کے بارے میں سوال ہوگا. اس کا کچھ بیان میں پچھلے دو جمعوں میں نے کیا ہے. یاد دہانی کے لیے حدیث کو دہراتا ہوں کہ رسول کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ آدم کے بیٹے یعنی انسان کے قدم اپنی جگہ سے ہلیں گے بھی نہیں، یعنی جنت کی طرف جانے کے لیے آگے بڑھیں گے بھی نہیں جب تک کہ اس سے چار باتوں کا سوال نہ ہو. ایک بات یہ کہ ہم نے تمہیں عمر دی تھی، زندگی دی تھی، اس کا ایک ایک لمحہ بڑا قیمتی تھا، اور اگر تم چاہتے تو اس ایک ایک لمحے سے اپنے لیے آخرت کے ثواب کے ڈھیر لگا سکتے تھے. یہ بتاؤ کہ تم نے اس عمر میں کیا کیا، یعنی آخرت کی کیا تیاری کی، اللہ تعالیٰ کو کتنا راضی کیا، کتنا ناراض کیا. دوسرے، خاص طور پر ہم نے تمہیں جوانی دی تھی، تو جوانی کو تم نے کس کام میں بوڑھا کیا. جوانی کا زمانہ قوت کا زمانہ ہوتا ہے، توانائی کا زمانہ ہوتا ہے، آدمی بڑی سے بڑے کارنامے اس میں انجام دے دیتا ہے. تو اس جوانی کی قوت کو تم نے کس کام میں استعمال کیا، اللہ تعالیٰ کو راضی کرنے کے کاموں میں یا ناراض کرنے کے کاموں. اور تیسرا یہ کہ ہم نے تمہیں مال دیا تھا، وہ مال تم نے کہاں سے کمایا اور کہاں خرچ کیا، اس کا حساب دینا ہوگا. اور آخر میں چوتھی بات یہ کہ تمہیں ہم نے علم دیا تھا، اس علم پر تم نے کتنا عمل کیا اور اس سے کیا فائدہ اٹھایا. یہ چار سوال ہیں جو پہلے سے ہمیں بتا دیے گئے ہیں. ان میں سے پہلے دو سوالوں کے بارے میں پچھلے خطابات میں نے کچھ تفصیل عرض کی تھی. تیسرے سوال کی بات چل رہی تھی کہ مال کو تم نے کہاں سے کمایا اور کہاں خرچ کیا. ये ना समझो कि जो माल तुम्हारे हाथ में है, तुम्हारी संदूकची में है, तुम्हारी अलमारी में है, तुम्हारे बैंक में बैलेंस है, इसके बारे में कोई पूछ नहीं होगी। याद रखो, एक एक पैसे के बारे में, एक एक रुपए के बारे में पूछा जाएगा कि तुमने यह सही कमाया था या गलत कमाया था, जायज और हलाल तरीके से कमाया था या हराम तरीके से कमाया था। मैं इस पर इसलिए ज्यादा जोर दे रहा हूं कि अफसोस हम यह है कि हमारे माशरे में माल के बारे में, पैसा कमाने के बारे में हलाल और हराम की तफरीक, हलाल और हराम का फर्क जहनों से मिटता जा रहा है। यहां तक कि वो लोग जो अच्छे खासे दीनदार कहलाते हैं, नमाजों में पाबंदी से आते हैं, बाद अकात सफे अव्वल में नमाज पढ़ने के आदी होते हैं और जिक्र तस्बीह में भी मशगूल होते हैं, तिलावत कुरान भी करते हैं, लेकिन जब माल कमाने का वक्त आता है तो उस वक्त में यह तसव्वुर जहन से मिट गया है कि यह माल मेरे पास हलाल तरीके से आ रहा है या हराम तरीके से आ रहा है। मेरे पास, मेरे वालिद माजिद रहमतुल्लाह अलैह के पास एक बड़े मशहूर ताजिर आया करते थे और बड़े तहज्जुद गुजार थे और बुजुर्गों से ताल्लुक रखने वाले, बुजुर्गों की मजलिस में आकर बैठने वाले और कुछ अरसे के बाद मालूम हुआ कि वो बुजुर्गों के पास जाते हैं इसलिए कि दुआ कराएं कि जी मैं अल्लाह मियां मुझे कामयाब कर दे, अल्लाह मियां मुझे कामयाब कर दे। पता चला कि वो कामयाबी का मतलब यह था कि वो सट्टा खेला करते थे और सट्टे में कामयाबी के लिए बुजुर्गों से दुआ करवाते थे कि सट्टे में मुझे कामयाब, सट्टे का लफ्ज तो इस्तेमाल नहीं करते थे, कहते अल्लाह मुझे कामयाब कर दे। अब तहज्जुद पढ़ रहे हैं, नमाजें पढ़ रहे हैं, रोजे रख रहे हैं, बुजुर्गों के पास जा रहे हैं, दुआएं करवा रहे हैं, लेकिन पैसा कमाने का मामला आता है तो कह दी सट्टे से आए तो चलो ले लो, सूद से आए तो ले लो, जुए से आए तो ले लो, किसी का हक मार कर आए तो ले लो, रिश्वत दे कोई दे तो ले लो। ये तसव्वुर जहन से मिटता जा रहा है कि इस जो माल हराम तरीके से कमाया जा रहा है इसका मुझे हिसाब देना है। एक एक रुपया जो तुम हराम से कमा रहे हो तुम अपने पेट में जहन्नम के अंगारे दाखिल कर रहे हो। और ये बात चीजें तो हराम ऐसी हैं जो हर एक को पता है, मसलन चोरी करना, डाका डालना या दूसरे का माल गस्ब कर लेना या सूद के जरिए कमाई करना, जुए के जरिए कमाई करना, ये सब जानते हैं। बहुत से लोग तो ये जानते बूझते भी ये काम करने के लिए न सिर्फ ये के तैयार होते हैं बल्कि उसको उसकी तावीलें और दलीलें पेश करते हैं कि भाई हमें तो इस दुनिया में रहना है, दुनिया में ये काम हो रहा है, हम क्या करें, हम तो रहेंगे इसी तरह, जो दूसरे कर रहे हैं हम भी करेंगे, सूद खा रहे हैं तो खाने, जो जब दूसरे खा रहे हैं मैं क्यों ना खाऊं, कोई दूसरे जुआ खेल रहे हैं तो मैं क्यों ना खेलूं। बाद लोग तो उसमें भी सीनाजोरी करते हैं, अल्लाह बचाए, वो सीनाजोरी तो बहुत खतरनाक काम है। लेकिन बाज काम ऐसे हैं जिनके बारे में पता नहीं, ये एहसास ही नहीं कि ये हराम खोरी है। मसलन एक आदमी मुलाजिम है, 8 घंटे की उसकी मुलाजमत है, वो अगर देर से जाए जो वक्त मुकर्रर है اس کے بعد وہ بے پرواہی سے کسی مجبوری کے بغیر دیر لگاتا ہے. ٹائم 9 بجے کا مقرر ہے اور 10 بجے 11 بجے پہنچ رہا ہے. یہ جو 2 گھنٹے اس نے دیر کی, جتنی تنخواہ اس کو ملنی ہے اس ملنے میں سے 2 گھنٹے کی جو تنخواہ ہے وہ حرام ہو گئی, وہ حرام ہو گئی. اب اگر وہ اس کو تنخواہ ملتی ہے تو اس کا ایک حصہ حرام ہے. جو وہ کھانا کھا رہا ہے اس میں بھی وہ حرمت داخل ہے, جو پانی پی رہا ہے اس میں بھی حرمت داخل ہے. کیوں؟ اس لیے کہ اس نے اپنی ڈیوٹی پوری نہیں دی, یا دیر سے جانا تھا جلدی چلا گیا وقت سے پہلے, تو وہ اس میں جتنا اس نے وقت نوکری کے کام کے بجائے کسی اور کام میں خرچ کیا اس کے اوپر بھی گناہ ہے, وہ حرام ہے. ایک آدمی کے ذمہ واجب ہے کہ وہ ملازم ہے تو اس کو کام کرنا ہے, مخلوق کے کام کرنا ہے سرکاری دفاتر کے اندر, مثلا مخلوق کی خدمت اس کا فرض ہے, اور وہ وہاں بیٹھ کر دو لوگ تو انتظار کر رہے ہیں اور بیٹھا قرآن کریم پڑھ رہا ہے, تلاوت کر رہا ہے, وہ تلاوت حرام ہے جو دوسرے کے کام کو روک کر کی جائے. اس وقت تیرا فرض یہ ہے کہ جو کام جن کا کام تیرے ساتھ اٹکا ہوا ہے ان کا کام کرے, ان کی خدمت کرے. یہ تلاوت حرام, اور جتنی دیر تلاوت کی اس نے دیر کی تنخواہ حرام. لوگ سمجھتے ہیں کہ یہ کوئی ہم نے تو نیکی کا کام کیا, ہم نے تلاوت کی, اپنا وقت جو ہے تلاوت میں خرچ کیا, اللہ کو یاد کرنے میں خرچ کیا. ارے اللہ ناراض ہے اس وقت تجھ سے جب تو یہ کام کر رہا ہے, اس لیے کہ تو نے اپنی ڈیوٹی انجام نہیں دی. جتنا پیسہ تو نے اس وقت کی تنخواہ کا کمایا وہ حرام کمایا. چھٹی لینی ہے ویسے چھٹی ملتی نہیں, ڈاکٹر سے جھوٹا میڈیکل سرٹیفکیٹ تیار کروا لیا اور اس کی بنا پر چھٹی کر لی, خوش ہے کہ میں مجھے چھٹی اب چھٹی مل گئی, تنخواہ پوری ملے گی. یہ پتہ نہیں کہ ایک تو جھوٹ بولنے کا گناہ, ایک اس اپنی وہ جو ڈاکٹر ہے جس سے سرٹیفکیٹ لیا ہے اس کو جھوٹ بلوانے کا گناہ, اور عام طور سے سرٹیفکیٹ بغیر پیسے دیے لیے تو نہیں ملتا, وہ رشوت کا گناہ. اور یہ جو چھٹی کی, اس چھٹی کرنے کا گناہ, اس کے جو تنخواہ ملی وہ تنخواہ حرام. لیکن احساس ہی نہیں, معاشرہ ہے اس میں اس طرح ملوث ہے جیسے ہم نے کوئی گناہ ہی نہیں کیا. حدیث میں رسول کریم سرور دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ لحم نبت من سحت فالنار اولى به, او کما قال صلی اللہ علیہ وسلم, انسان کے جسم پر جو گوشت حرام آمدنی سے اگا ہے وہ جہنم کا ہے گوشت, وہ اس کا جو جگہ ہے وہ جہنم ہے, جہنم میں جا کے وہ جلے گا وہ. لیکن پیسے کمانے کے لیے جو راستے ہم نے اختیار کر رکھے ہیں, پورا معاشرہ ڈوبا ہوا ہے. آپ سرکاری دفتروں میں جا کے دیکھیے کس طرح رشوت جو ہے اس کو شیر مادر سمجھ لیا گیا ہے, اور اس کے بغیر کوئی کام نہیں ہوتا. تو یہ جو ہمارے حالات خراب ہیں, ہم جن مصائب و آلام کا شکار ہیں, ببائیں ہم پر مسلط ہیں, دشمن ہم پر مسلط ہیں, ظالم حکمران ہم پر مسلط ہیں, یہ ویسے ہی نہیں ہے کہ اللہ میاں کو ہم سے کوئی بیر ہے یا کوئی عداوت ہے یا کوئی دشمنی ہے اس وجہ سے ہمیں ایسے حالات سے دوچار کر دیا ہے. یہ سب ہمارے ہاتھ کے کرتوت ہیں. اور افسوس یہ ہے کہ اس پر متنبہ کرنے والے بھی بہت کم رہ گئے ہیں. تقریریں ہوتی ہیں، بیانات ہوتے ہیں، مواعظ ہوتے ہیں، ان کے اندر اس پہلو کی طرف بہت کم متوجہ کیا جاتا ہے کہ تم جو کھانا کھا رہے ہو یہ حرام کھا رہے ہو. تو اللہ تبارک و تعالیٰ اس سے محفوظ رکھے ہر مسلمان کو. لیکن دیکھو، انسان کی زندگی کا کوئی بھروسہ نہیں. آج ایک آدمی ہنستا کھیلتا چند لمحوں میں رخصت ہو جاتا ہے، ایکسیڈنٹ ہو گیا اس میں ختم ہو گیا، کسی دہشت گرد نے گولی چلا دی تو ختم ہو گیا، ہارٹ اٹیک ہو گیا تو ختم ہو گیا، برین ہیمریج ہو گیا تو ختم ہو گیا. جوان آدمی، قوی آدمی، وہ بھی کسی وقت چل بستا ہے. تو ہر وقت انسان کو تیار رہنا چاہیے اس بات کے لیے کہ اگر میں آج مر جاؤں تو میں حساب دے سکوں میں نے پیسے کہاں سے کمائے تھے، کہاں خرچ کیے تھے. حدیث میں رسول کریم صلی اللہ علیہ وسلم کا ایک ارشاد مروی ہے کہ دنیا میں اس طرح رہو جیسے ایک مسافر رہتا ہے. کن فی الدنیا کا انک غریب و عابر سبیل. مسافر جس طرح رہتا ہے، اس لیے کہ باقی یہ سفر ہے تمہارا زندگی کا، یہ ہمیشہ کے لیے ٹھہرنے کی جگہ نہیں ہے. ایسے رہو جیسے کہ اجنبی ہو یا مسافر ہو. اور وعد نفسك من اهل القبور او كما قال صلی اللہ علیہ وسلم، اپنے آپ کو یہ سمجھو جیسے میں قبر میں جانے والا ہوں. ابھی کچھ پتا ہے کہ کب تک نہیں جاؤ گے قبر میں؟ کسی وقت بھی جا سکتے ہو. لہذا فرمایا کہ اس طرح اپنے آپ کو سمجھو جیسے کہ میں اب قبر میں جانے، میں قبر والا ہی ہوں، قبر میں جانے والا ہی ہوں. اور جب انسان یہ سمجھے گا، فرض کرو کسی اللہ کے بندے کو یہ خبر مل جائے کہ بس بھائی تجھے تیرے پاس ایک دن باقی رہ گیا ہے اور کل تیرا انتقال ہونے والا ہے، بتاؤ اس ایک دن کو وہ کیسے گزارے گا؟ اس میں جو کچھ اس کے ذمے دوسروں کے پیسے ہوں گے وہ ادا کرنے کی کوشش کرے گا، وہ اللہ تعالیٰ کے حضور حاضر ہونے کی کوشش کرے گا، گناہوں پر مغفرت مانگے گا، توبہ کرے گا، اللہ تعالیٰ کی طرف جتنا رجوع کر سکتا ہے وہ کرے گا. اگر پتہ چل جائے کل میرا انتقال ہونے والا ہے تو کیا پتہ ہے کہ کل تمہارا نہیں ہوگا، انتقال نہیں ہوگا، ہو سکتا ہے ہو جائے. اس لیے فرمایا کہ تم یہ سمجھو جیسے کہ اب مرنے والے ہو. ادا نفسک من اہل القبور، قبر والوں میں اپنے آپ کو شمار کرو، اور اس حساب سے سوار سوار کر کے جب اس وقت تم جو حساب کرتے اتنا حساب ہر وقت رکھو اپنے پاس کہ میری آمدنی میں کہاں کہاں سے آئی ہے اور کتنا میرے لیے حلال تھا، کتنا میرے لیے حرام تھا. اور اللہ تعالیٰ کی طرف رجوع. وہ ایک دن جو انسان کو ملا ہے، اگر اس کو آخرت پر ایمان ہے، اللہ پر ایمان نہیں ہے تو پھر تو کوئی مسئلہ ہی نہیں ہے نا، پھر اس کا تو کچھ کہنا سننا ہی نہیں ہے. لیکن جس کو اللہ پر اور یوم آخرت پر ایمان ہے، اس کو پتہ چل جائے کل میری انتقال ہونے والا ہے، جماعت چھوڑے گا؟ جماعت کی نماز چھوڑے گا کیا؟ وہ ایسے میں موبائل دیکھ کے وقت گزارے گا؟ موبائل میں ویڈیو دیکھ کے وقت گزارے گا کیا؟ وہ اس وقت میں ہنسی مذاق کرے گا؟ تو سرکار دو عالم صلی اللہ علیہ وسلم فرماتے ہیں تم اپنے آپ کو قبر والا سمجھو، ہر وقت تیاری کرو. حدیث میں آتا ہے کہ نماز جب پڑھو تو ایسی پڑھو جیسے کہ آخری نماز پڑھ رہے ہو، اب اس کے بعد مجھے کوئی نماز کا موقع نہیں ملے گا، ایسی پڑھو. ایک بزرگ تھے حضرت عبد الرحمن ابن ابی نعم رحمت اللہ علیہ، ان سے کسی نے پوچھا कि अगर आपको पता चल जाए कि आपका आज ही इंतकाल होने वाला है या कल होने वाला है तो आप क्या करेंगे? तो उन्होंने जवाब दिया कि वही करूंगा जो अब कर रहा हूं, वही करूंगा जो अब कर रहा हूं, यानी मैं तो पहले दिन से अपने आप को कब्र वाला समझता हूं कि कल मेरा कब्र हो जाए, कब्र में चला जाऊंगा, लिहाजा जो मैं अमल कर रहा हूं अब तक वही सोच कर रहा हूं, उस वक्त भी यही करूंगा। तो मेरे भाई और अजीजों, हमारे लिए ये मुसीबत जो आई हुई है, अजमा साहेब जो आए हुए हैं, वो ज्यादातर हमारे कस्ब हलाल की तरफ मुतवज्जे न होने का नतीजा है। फिक्र नहीं है पैसे कहां से आ रहे हैं, कितने खर्च हो, किस तरह आ रहे हैं। एक एक पैसे का इंसान को हिसाब रखना चाहिए। हजरत शेखुल हिंद रहमतुल्लाह अलैह, आज दुनिया उनको शेखुल हिंद कहती है, हजरत हमारे हजरत थानवी रहमतुल्लाह अलैह फरमाया करते थे कि वो तो शेखुल अरबी वल आजम थे। तो वो जब दारुलूम देवबंद में सदर मुदर्रिस थे तो तनख्वाह उनकी 15 रुपए थी शायद, उस जमाने में 15 रुपए भी एक बड़ी चीज हुआ करती थी, मुझे याद नहीं, तकरीबन थी कम, कुछ 15-20 जो भी कुछ भी हो। जब बूढ़े हो गए तो पहले जमाने में जब वो जवान थे या उम्र मुनासिब थी काम करने के लायक थे तो काफी वक्त दिया करते थे दारुल उलूम को, पढ़ाते भी थे, निगरानी भी करते थे, बहुत सारे काम करते थे। जब बूढ़े होने लगे और उसकी वजह से उनकी हाजिरी कम हो गई और उतना वक्त नहीं देते थे कि जितना पहले दिया करते थे, तो दरख्वास्त दी मजलिस शूरा को दारुल उलूम देवबंद के, मैं आप सदरा से दरख्वास्त करता हूं कि पहले मेरी जो तनख्वाह थी उसमें मैं ज्यादा काम किया करता था, अब बूढ़ा होने की वजह से कम काम करता हूं, लिहाजा मेरी तनख्वाह जो है वो कम कर दी जाए। तनख्वाह बढ़ाने की दरखास्तें तो पता नहीं सारी दुनिया में दी जाती होंगी, लेकिन तनख्वाह कम करने की दरखास्त जो है इसकी मिसाल उन्होंने ही कायम की, इसलिए कि ये फिक्र थी कि तनख्वाह जो आ रही वो हलाल हो रही है मेरे लिए, नहीं हराम हो रही, हराम तो नहीं हो रही। तो जब तक इंसान के दिल में ये फिक्र पैदा ना हो, इसीलिए रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि तुम्हें हिसाब देना होगा, कयामत में तुमसे सवाल किया जाएगा तुम्हारे माल के बारे में, कहां से कमाया और कहां खर्च किया। तो मैं इसके ऊपर ज्यादा अहमियत के साथ इसलिए अर्ज कर रहा हूं कि यह बड़ा खतरनाक मामला है, बड़ा खतरनाक मामला है। यहां आप हुकूमत आपके ऊपर टैक्स लगाती है, जालिमाना किस्म के भी टैक्स होते हैं और इंसाफ वाले भी होते हैं, दोनों तरह के होते हैं। अब वो खतरा आपको रहता है कि भाई टैक्स वाला आके मेरी छानबीन करेगा, तो आप अपना हिसाब किताब जो है वो उसके हिसाब से रखते हैं ताकि मेरी कहीं पकड़ ना हो जाए। लेकिन वहां तो आप छुपा भी सकते हो और छुपाकर अपने टैक्स को कम भी करा सकते हो, वो टैक्स आयद करने वाला आलिमुल गैब नहीं आया जिसको तुम्हारी हर हरकत का पता हो, लेकिन वहां हिसाब लेने वाला आलिमुल गैब है, वहां तुम छुपा नहीं सकोगे कि मैंने नीचे से ले लिए थे कुछ पैसे, वहां हिसाब नहीं कर, वहां छुपाने का कोई रास्ता नहीं है, हिसाब देना होगा, एक एक पाई का देना होगा। अल्लाह तबारक व तआला अपने फजल करम से, अपनी रहमत से हमें यह एहसास हमारे दिलों में पैदा फरमा दे। इसी एहसास का नाम तकवा है, इसी एहसास का, इसी शऊर का कि जो कुछ कर रहा हूं वो मेरे अल्लाह को राजी कर रहा है या नाराज कर रहा है, इसी एहसास का नाम तकवा है। अल्लाह तबारक व तआला अपने फजल करम से हम सबको इस तकवा से आरास्ता फरमा दे, ये तकवा हकीकत में हमें अता फरमा दे, और उसके नतीजे में अल्लाह तबारक व तआला हमारी आखिरत दुरुस्त फरमाए। واخر دعوانا
www.darsquran.com